नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 7 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको भन्दै सांसदको असन्तुष्टि। संसद बैठक जेठ 4 गतेसम्मलाई स्थगित।
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको चुनावी घोषणा पत्र सार्वजनिक। संविधान संशोधन गर्दै 8 प्रदेशको संघीय संरचना स्थापना गर्ने प्रतिबद्धता।
मर्स्याङ्गदी नदीमा 1700 मेगावाटको जलाशय युक्त आयोजना बनाउन सकिने। नेपाल औषधि लिमिटेडद्वारा औषधि उत्पादन पुनः शुरू।
फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि 2 चरणको मतदान चल्दै पहिलो चरणको चुनाव शीर्ष स्थानमा रहेका 2 उम्मेद्वार बीच प्रतिस्पर्धा।
र बारालाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अतरिया कप महिला क्रिकेटको सेमी फाइनलमा।
महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैनोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, घर घरबाट निस्किएर खाली सके बोल्न चुन ठुलो मौका हो विकासको ढोका खोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधान न्यायाधीश सुशीला कार्की विरूद्धको महाअभियोग प्रस्ताव तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि व्यवस्थापिका संसदले आफ्नो क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै आपत्ति जनाएको छ। अस्ति शुक्रबार महाअभियोग प्रस्ताव विरूद्ध दायर भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले संविधानको भावना अनुसार नभएकाले मुद्दाको टुङ्गो नलागेसम्म महाअभियोग प्रस्तावलाई यथावस्थामा राख्दै प्रधान न्यायाधीश कार्कीलाई काममा फर्किन आदेश दिएको थियो। प्रस्तावमा छलफल गर्न आज संसद बैठक बोलाइए पनि सभामुख ओन्सरी घरतीले अदालतले सीमा नआएको उल्लेख गर्दै जेठ 4 गतेसम्म संसद बैठक स्थगित गर्नुभएको छ। यो सँगै दुई निकायबीच उत्पन्न असमझदारी हटाउने पहल पनि भइरहेको छ। प्रकाश ढकालको रिपोर्ट।
अदालतको आदेशप्रति व्यवस्थापिका संसदले आज औपचारिक रूपमै कड़ा असहमति व्यक्त गरेको हो। संवैधानिक निकायका पदाधिकारीमाथि महाभियोग लगाउने र त्यसको छिनोफान गर्ने आफ्नो विशेषाधिकारमाथि अदालतले हस्तक्षेप गरेको संसदको भनाइ छ। सभामुख ओन्सरी घरतीले संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अदालतले आफ्नो संवैधानिक सीमा नागेको बताउनुभयो।
संसदमा प्रवेश गरिसकेका प्रस्तावहरू कसरी अगाडि बढाउने भन्ने विषय संसदको आन्तरिक मामिला र विशेषाधिकार हो। तीनै निकायहरू आफ्नो संवैधानिक सीमाभित्र रहनु पर्दछ भन्ने मेरो प्रस्त मान्यता रहेको छ। राज्यका प्रमुख निकायहरूका बीचमा तक्राव हुँदा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतन्त्रलाई संस्थागत गर्न प्रतिकूल असर पर्दछ।
आईजीपी प्रकरणमा प्रधान न्यायाधीश सुशीला कार्कीले सरकारको निर्णयलाई चुनौती दिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका 249 जना सांसदले 17 गते महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग दर्ता भएसँगै प्रधान न्यायाधीश कार्की निलम्बनमा पर्नु भएको थियो। प्रमुख प्रतिपक्षी दल एमाले महाभियोग प्रस्ताव हचुवाका भरमा ल्याएकाले फिर्ता लिनुपर्ने माग गर्दै संसद बैठक अवरूद्ध गरिरहेको अवस्थामा सर्वोच्चले नै प्रस्ताव रोक्न आदेश दिएसँगै दुई निकायबीचको द्वन्द छाता छुल्ला भएको छ। आपसी वार्ता र छलफल मार्फत राज्यका निकायबीच देखिएको द्वन्द्व कम गर्न जेठ 4 गतेसम्म बैठक स्थगित गरिएको सभामुख घरतीले जानकारी दिनुभयो।
राज्यका सबै निकाय र प्राधिकारीहरूले आफ्नो भूमिकामा आत्मसमीक्षा गर्दै धैर्य एवं संयमतापूर्वक समाधान निकाल्न आवश्यक छ। आपसी वार्ता संवाद र छलफलको माध्यमबाट समस्याको समाधान गर्न सहज होस् भन्ने उद्देश्यले संसदको बैठक स्थगित गरेको छु।
सभामुखले भने जस्तै कार्यपालिका न्यायपालिका र व्यवस्थापिका बीच देखिएको टकराव अन्त्य गर्न तीन ठूला दलले प्रयास थालेका छन्। महाभियोग फिर्ता लिने, सर्वोच्चको आदेशलाई अर्को आदेश मार्फत निस्तेज पार्ने, प्रधान न्यायाधीश कार्कीलाई विदामा बस्न आग्रह गर्ने गरी तीन दलले छलफल अघि बढ़ाएका छन्। एमाले वरिष्ठ नेता माधव कुमार नेपाल,
अब मैले त सबैले आफ्नो आफ्नो तहमा चाहिँ कहीँ न कहीँ सीमा आएका छन्। मेरो हिसाबमा अदालतले नाग्दाखेरि ठाउँ राखेको छ, अलिकता धेरै सिधै ठाडै हस्ते गरेको देखिँदैन। यहाँ महाभियोग लगाउने कुरामा हचुवा पनि के छ भने अब फैसला गरेको आधारमा महाभियोग लगाउने त्यो मिल्दै मिल्दैन। त्यसो हुनाले प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने आधार कारण देखिँदैन, त्यो पुरै गलत, त्यसलाई कुनै हालतले पनि उचित ठहराउन सकिँदैन।
आज सर्वोच्च गए पनि प्रधान न्यायाधीश कार्की इजलासमा बस्नु भएन। प्रधान न्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गर्नुभएको छ। राजनैतिक दल र प्रधान न्यायाधीश कार्कीले समस्या समाधानका लागि गम्भीरता देखाएकाले राज्यका दुई प्रमुख निकायबीच देखिएको टकराव अन्त्य हुने वातावरण बन्दै गएको छ।
विकासको पहल, चुनावी चहल पहल।
संविधान संशोधन गर्दै 8 प्रदेशको संघीय संरचना स्थापना गर्ने प्रतिबद्धतासहित नेपाल लोकतान्त्रिक फोरमले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। विभिन्न 5 दल मिलेर बनेको पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधन र 8 प्रदेशको संघीय संरचना स्थापित गर्ने जनाएको छ। विजय कुमार गक्षेदार नेतृत्वको फोरमले भूकम्पबाट प्रभावित क्षेत्रमा कम्तीमा 50 उच्च प्रविधियुक्त स्मार्ट सिटी बनाएर प्रभावितलाई पुनर्स्थापना गर्ने, हरेक गाउँपालिका र नगरपालिकामा स्मार्ट गाउँ बनाउने, आगामी 5 वर्षभित्र सबैको घर घरमा बिजुली पुर्याउने र 10 वर्षभित्र 10,000 मेगावाट बिजुली उत्पादन गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ। यस्तै नागरिकता सम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउने पनि घोषणापत्रमा उल्लेख छ। फोरमले घोषणापत्रमा प्रमुख राजनीतिक दलहरू कांग्रेस, नेकपा, माओवादी केन्द्र, राप्रपा र एमालेको कड़ा आलोचना समेत गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पनि पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। आउँदो आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावमा खटिने अनुगमनकर्ताका लागि भएको प्रशिक्षणमा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित चुनाव गराउन आयोगको विशेष दूतका रूपमा काम गर्न अनुगमनकर्ताहरूलाई सुझाव दिनुभयो। यस्तै आयोगका सचिव गोपीनाथ मैनालीले चुनावमा खटिएका कर्मचारीले पनि आचार संहिताको दायराभित्र रहनुपर्ने पक्षलाई हेक्का राखेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। चुनावमा खटिने अनुगमनकर्ताले खटिएका जिल्लामा एक हप्ता जिम्मेवारी सम्हाल्नेछन्।
निर्वाचन आयोगले आजदेखि मोबाइल भ्यानबाट मतदाता शिक्षा दिन शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले निर्वाचन आयोग परिसरमा आज मोबाइल भ्यानबाट मतदाता शिक्षा कार्यक्रम शुरू गर्नुभएको हो। मतदाता शिक्षा ज्यादै आवश्यक भएकाले विशेष किसिमको मतदाता शिक्षाको अभियान शुरू गरेको भन्दै उहाँले अभियान सहज र सघन रूपमा मतदाताको घर दैलो र टोल टोलमा पुर्याइने बताउनुभयो। आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट 21,000 सामाजिक परिचालक र शिक्षक खटाइएको जानकारी दिनुभयो।
कर्णालीमा राष्ट्रिय मानवाधिकार आयोगले चुनावको अवस्थाको बारेमा अनुगमन गर्न थालेको छ। आयोगको उपक्षेत्रीय कार्यालयले कर्णालीको जुम्ला, कालीकोट र मुगुमा छुट्टा छुट्टै टोली खटाई अनुगमन शुरू गरेको हो। टोलीले तीनवटै जिल्लाको निर्वाचनको पूर्व अवस्था, निर्वाचनको अवस्था र निर्वाचन पछिको अवस्थाका बारेमा जानकारी लिन लागेको राष्ट्रिय मानवाधिकार आयोग उपक्षेत्रीय कार्यालयका उपनिर्देशक मानबहादुर कार्कीले जानकारी दिनुभयो। अनुगमनका क्रममा तीनवटा जिल्लाको निर्वाचन गतिविधि शान्तिपूर्ण तवरले सञ्चालन भइरहेको पाइएको जुम्लाको गमनमा खटिएका नायब सुब्बा राजेन्द्र नेउपानेले जानकारी दिनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र न्यान्सी पेलोसी नेतृत्वको अमेरिकी संसदको टोलीबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय हित, समसामयिक राजनीतिक र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्धबारे बोल्दै भ्रमण निकै फलदायी हुने गरेको बताउनु भएको वहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाले आर्थिक समृद्धिका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चुनाव सम्बन्धी रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको के आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको भन्दै संसदको असन्तुष्टि, संसद बैठक जेठ 4 गतेसम्मलाई स्थगित, गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको चुनावी घोषणा पत्र सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, आउँदो 31 गते हुने पहिलो चरणको मतदानमा भोट हाल्न नागरिक आतुर छन्। विदेशमा बस्ने नेपाली भोट हाल्नकै लागि स्वदेश फर्किएका छन् भने काठमाडौँ बस्ने बाहिरी जिल्लाका बासिन्दा पनि गाउँ फर्कने सुरमा छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
अब भुरा भुरीले जित्ने हो, भुरा भुरीले अघि सर्ने हो, यी बुढाको काम छैन, बुढाको हुनरको खानकी।
काठमाडौँको पुरानो बस पार्कमा फलफुल बेचेर गुजारा चलाउँदै आउनुभएकी दोलखाकी लक्ष्मी सापकोटा भोट हाल्न आतुर मात्रै होइन, मतदानबाट युवा पुस्तालाई जिताए मात्रै देशको विकास हुनेमा ढुक्क हुनुहुन्छ। बुढापाका नेताले आफू जस्ता नागरिकले तिरेको कर दुरूपयोग गरेको भन्दै स्थानीय तहको चुनावमा युवाहरूलाई नै भोट हाल्न गाउँ जान लागेको उहाँको भनाइ छ।
पढेका छन्, पहिला पढेका थिएनन्, गर्दैन थिए, अहिले त आइमाईले पनि काम गर्न सक्नेवालामा छन्। प्लेन उडाएका छन्, गाडी चलाएका छन्, खलासी बसेका छन्, काम गरेर खान्छन्, चुलो रुँगेर बसेका छैनन्। जान्छु, युवालाई हालिदिन्छु।
तर सिन्धुपाल्चोक घर भएका अर्जुन कार्कीको विचार फरक छ। सक्रिय युवा पुस्ताको र देशको विकास गर्ने खालको उम्मेद्वारलाई भोट हाल्न आफू गाउँ जान लागेको उहाँको भनाइ छ।
चिरिएको अब दिन त एउटालाई दिनै पर्छ, तर मैले यसो तिनको विधि व्यवहार हेर्दाखेरि चुनाव नसक्ने भोट माग्न आउने अङ्गाल मारेर हिँड्ने चुनाव सिधै भेट्ने गाह्रो, अनि 31 गते भोट हाल्न भ्याउने गरी जान्छु। त्यो युवा र बुढा भन्ने छैन, जुन चाहिँ अलिक सक्रिय छ त्यही।
चुनावका लागि विदेश र सहर बजारबाट गाउँ फर्किन लागेका मतदाताले आफ्नो मतदानको अधिकार सुरक्षित गर्दै भोट कसलाई हाल्ने भनेर गोप्य राख्नुपर्छ। भोट माग्न सबै दलका उम्मेद्वार आए पनि आफूले गोप्य रूपमा सोच विचार गरेर मात्रै भोट हाल्नुपर्ने गोर्खाकी संगीता बागदास बताउनुहुन्छ।
आफ्नो भोट अब हाम्रो अधिकार हुन्छ नि त, जुनमा राखे पनि एउटामा भोट राख्ने हो, केही छैन त्यसमा। मेरो इच्छा अनुसार भन्नै पर्छ भन्ने छैन।
राज्यको अधिकार आफ्नो गाउँटोलमै ल्याउने गरी हुन लागेको स्थानीय तहको चुनाव नागरिकका लागि ठूलो अवसर हो। चुनाव मार्फत स्थानीय जनप्रतिनिधि चयन गरी गाउँपालिका र नगरपालिकाको विकासका लागि आफ्ना उम्मेद्वारलाई भोट हाल्न निर्वाचन आयोगका सहसचिव तथा मतदाता शिक्षा कार्यक्रमका प्रमुख नवराज ढकालको आग्रह छ।
सिंहदरबारको अधिकार आफ्नै गाउँमा आफ्नै टोलमा आफ्नै दैलोमा प्रयोग गर्ने गरी स्थानीय तहको निर्वाचन हुन लागेको छ। यो भनेको ठूलो अवसर हो। यसले स्थानीय तहको आफ्नो गाउँपालिकाको नगरपालिकाको विकास निर्माणदेखि लिएर विविध अधिकारहरू राख्दछ। त्यस कारण अहिलेको चुनावमा हामी निर्वाचन आयोग सम्पूर्ण मतदाताहरूलाई उत्साहपूर्वक निर्वाचनमा भाग लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। मनाङमा मर्स्याङदी नदीलाई थुनेर 1700 मेगावाट क्षमताको जलाशययुक्त विद्युत आयोजना बनाउने सम्भावना देखिएको छ। ऊर्जा मन्त्री जनार्दन शर्मा सहितको टोलीले मर्स्याङदी नदीबाट 1700 मेगावाट बिजुली निकाल्न सकिने सम्भावनाबारे अध्ययन गरेको छ। ऊर्जा मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री शर्माले आफूसहित सचिव प्राधिकरणका एमडी र डीजी सम्मिलित टोलीले अध्ययन गरेको जानकारी दिनुभयो। उहाँले आयोजनालाई कसरी अघि बढ़ाउने भनेर छलफल चलिरहेको पनि स्पष्ट पार्नुभयो। विद्युत प्राधिकरण र चिलिमे कम्पनीले मिलेर युवा आयोजना बनाउने बारे पनि छलफल भइरहेको मन्त्री शर्माले जानकारी दिनुभयो।
बिहान र बेलुकी विद्युत माग व्यवस्थापनका लागि लिड बल्ब खरिद गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ। झण्डै 35 लाख ग्राहकले साधारण बल्ब र सीएफएल बल्ब प्रयोग गरिरहेको भन्दै मन्त्रालयले पीक लोड व्यवस्थापन गर्न लिड बल्बको विकल्प अघि सारेको हो। एलईडी बल्बको प्रयोगले 200 मेगावाट बिजुली बचत हुने भन्दै मन्त्रालयले विद्युत खर्च पनि 8 गुणा कम हुने दावी गरेको छ। ऊर्जा मन्त्री जनार्दन शर्माले एलईडी बल्ब खरिदमा अनियमितता, भ्रष्टाचार वा कमिशन खाएको कुनै प्रमाण र पुष्टि भए कार्यवाही भोग्न तयार रहेको पनि बताउनु भएको छ।
नेपाल औषधि लिमिटेडले औषधि उत्पादन फेरि शुरू गरेको छ। 10 वर्षदेखि बन्द रहेको औषधि उत्पादनको काम आजदेखि शुरू भएको लिमिटेडले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले तोकेको जीएमपी मापदण्ड पूरा गर्न नसक्दा औषधि उत्पादन बन्द भएको थियो। लिमिटेडले आजदेखि जीवनजल उत्पादन शुरू गरेको छ। जीवनजलका लागि मापदण्ड पूरा भइसकेको नेपाल औषधि लिमिटेडका प्रशासन प्रमुख ज्ञानीबहादुर रायमाझीले जानकारी दिनुभयो। अबको 3 महिनामा सिटामोल, एमजिट लगायतका औषधि पनि उत्पादन गर्ने तयारी गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा निजी क्षेत्र, गैर सरकारी क्षेत्र तथा व्यापारिक घराना तथा व्यक्तिलाई सहयोग गर्न आह्वान गरेको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि गैर सरकारी संस्था परिचालन सम्बन्धी कार्यविधिमा व्यवस्था भए अनुसार 50,000 रूपियाँसम्मको सहयोग वा मापदण्ड बमोजिमको भूकम्प थेक्ने घर बनाउन प्राविधिक सहयोग गर्न प्राधिकरणले निजी तथा व्यापारिक क्षेत्रलाई अनुरोध गरेको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा रु 1 लाखसम्म जरिवाना र उम्मेद्वारी रद्द हुनेसम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र फोन 422176410203।
टोल फ्री नम्बर 1660100019।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रस्तावित दीप बस्नेत र महालेखा परीक्षकका लागि प्रस्तावित टंकमणि शर्मा विरूद्ध कुनै उजुरी भए उजुरी दिन संसदीय सुनवाई विशेष समितिले आह्वान गरेको छ। समितिको आजको बैठकले प्रस्तावित दुवैजनामाथि उजुरी दिन 10 दिनको समय दिने निर्णय गरेको हो। प्राप्त उजुरीमाथि सार्वजनिक सुनवाई पश्चात मात्रै समितिले प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नेछ।
सरकारले पत्रकारिताको क्षेत्रमा योगदान गर्ने 8 जनालाई आज सम्मान गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले मदनमणि दीक्षित, नारायण प्रसाद शर्मा, कृष्ण ताम्राकार र विश्वबन्धु भण्डारीलाई सम्मान गरेको हो। यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मालाई पनि सम्मान गरिएको छ। पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि भन्ने नाराका साथ आज राष्ट्रिय पत्रकारिता दिवस मनाइएको छ। दिवसका अवसरमा सूचना तथा संचार मन्त्रालय को आयोजनामा बिहान काठमाडौँमा प्रभात फेरी र रक्तदान गरिएको छ। गोर्खापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख 24 गतेलाई सरकारले गत वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन शुरू गरेको हो। 1958 साल वैशाख 24 गतेदेखि गोर्खापत्रले साप्ताहिक प्रकाशन शुरू गरेको थियो। यस्तै पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उज्यालोका प्युठान सहकर्मी एलबी थापालाई दिवसको अवसरमै जिल्ला समन्वय समिति प्युठानले आज 10,000 रूपियाँ सहित सम्मान गरेको छ।
दार्चुलाका मारमा क्षेत्रमा 3 दिनदेखि फोन सेवा अवरूद्ध हुँदा त्यस क्षेत्रका बासिन्दालाई समस्या भएको छ। गएको शुक्रबार हावाहुरीसँगै परेको चट्याङले सिटीमा रहेको स्काई फोनको टावरमा रहेका उपकरणमा क्षति पुगेपछि फोन सेवा अवरूद्ध भएको हो। फोन सेवा अवरूद्ध हुँदा मारमा, नौगढ़, अपिहिमाल गाउँपालिका र बैतडीको दिला सैनिक गाउँपालिकाका बासिन्दा फोन सेवाबाट वञ्चित भएका छन्।
प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधन भएको छ। उहाँको काठमाडौँको कमल पोखरीमा रहेको निवासमा आज बिहान 4 बजेतिर निधन भएको प्रगतिशील लेखक संघले जनाएको छ। उहाँका त तिमी तपाईँ हजुर लगायतका निबन्ध चर्चित छन्। उहाँ सरल भाषा शैलीका लागि लोकप्रिय हुनुहुन्थ्यो। उहाँको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
झण्डै 7 किलो चाँदी सहित वीरगंज भन्सारबाट 1 जना पक्राउ परेका छन्। भारतबाट अवैध रूपमा 6 किलो 835 ग्राम चाँदीका सामान भित्राउने वीरगंजका सन्दीप कुमार सराफलाई प्रहरीले पक्राउ गरेको हो। मोटरसाइकलमा चाँदी लुकाएर ल्याएका उनलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो।
रसुवाको पार्वती कुण्ड गाउँपालिकाको ग्रे गाउँमा पोल गाडेको 10 वर्षपछि बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणको 25 लाख रूपियाँको लागतमा गाउँमा बिजुली बालिएको हो। गतलाङबाट सम्म 70 वटा पोल गाडेर गाउँमा विद्युत सेवा विस्तार गरिएको प्राधिकरणका धुन्चे केन्द्र प्रमुख सोभित बहादुर छेत्रीले जानकारी दिनुभयो। गाउँले पटक पटक बिजुली माग गरेपछि जिल्ला विकास समितिले विद्युत सेवा विस्तारका लागि 10 वर्ष अघि 34 वटा पोल गाडेको थियो। 110 घर धुरीका लागि प्राधिकरणले 82 वटा मिटर उपलब्ध गराएको छ।
धनकुटाका किसानले फोनबाटै पशुपक्षी र बालीमा लागेको रोग निदानबारे जानकारी पाउने भएका छन्। विश्व बैंकको आर्थिक सहयोगमा कृषि मन्त्रालयले धनकुटाका 43 अगुवा कृषक समूहलाई सूचना आदान प्रदान गर्न मोबाइल वितरण गरेर समस्या आदान प्रदान शुरू गरेको हो। घरबाटै मोबाइल एपको मदतले म्यासेज र इन्टरनेट मार्फत कृषि र पशु विज्ञबाट उनीहरूले सुविधा पाउने भएका हुन्। कृषि बाली र पशुमा लागेको रोगको विषयमा किसानले सिधै मन्त्रालयमा सम्पर्क गर्न सक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
खोटाङको जयराम घाटी स्थित दुधकोशीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सकिएको छ। खोटाङ र ओखलढुङ्गाको जयराम घाटी स्थित दुधकोशी पुलको दुवैतर्फका पिलरको क्याटवेमाथि मुख्य लट्ठा राख्ने काम सकिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साइट इन्जिनियर सीताराम कार्कीले जानकारी दिनुभयो। अब केही दिनभित्रै स्टिल ट्रस जडान गरेर ढलान समेत शुरू हुने उहाँले बताउनुभयो। पुल निर्माणको काम 4 वर्ष ढिला हुँदा यसको असर विकास निर्माणका काममा परिरहेको छ।
संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको भन्दै सभामुख अनसरी घरतीले असन्तुष्टि जनाएकोमा रामकुमार तामाङ फेसबुकमा लेख्नुहुन्छ, सम्माननीय सभामुखले पनि लोकतन्त्रको परिभाषा नबुझ्नु र स्वतन्त्र न्यायपालिकामाथि भएको हस्तक्षेपको समर्थन गर्नु राम्रो लागेन।
शिव भूषालले ट्वीट गर्नुभएको छ, बाध्यताले विदेशमा रहने हामी नेपालीले पनि चुनावमा अनलाइन मार्फत भोट हाल्न पाउने व्यवस्था गरे कति जाति हुन्थ्यो सरकार।
परदेशी माइला ट्वीट गर्नुहुन्छ, अहिलेको स्थानीय चुनावले खाडीमा रहेका नेपालीहरूको दुःख चाहिँ समेट्छ कि समेट्दैन, कि देश रेमिटेन्सले चलेकै छ, राजनीति पनि यसरी नै चल्ने हो।
शारदा फेसबुकमा विदेशमै बसेर पनि चुनावको बारेमा दिनहुँ काया कैरनमा सुन्न पाउँदा खुसी लाग्छ भन्दै लेख्नुहुन्छ, नागरिकले आफूले खोजे जस्तै उम्मेद्वार पाउँछन् कि पाउँदैनन् थाहा छैन, तर जित्नेहरूले पक्कै सुख पाउँछन् भन्ने लाग्यो, खै त नागरिकका आँखा खुलेका।
अनि कोयु अर्जुनदेव राई ट्वीट गर्नुहुन्छ, नागरिकलाई ठूल्ठूला सपना देखाउने पार्टीका नेताहरू हो, गाउँका नागरिकका आधारभूत आवश्यकता चाहिँ पूरा गर न, अनि मात्रै सपना बाँड्न सुहाउँछ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशका खबर। फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ। अहिलेसम्म 28% मत खसेको स्थानीय संचार माध्यमले जनाएका छन्। पहिलो चरणको मतदानबाट चुनिएका इमान्युएल म्याक्रोन र मरिन ली पेन नयाँ राष्ट्रपतिको चुनावी मैदानमा छन्। म्याक्रोन र पेन गएको अप्रेल 23 भएको पहिलो चरणको चुनावमा 11 प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा आएका हुन्। मध्यमार्गी म्याक्रोनले व्यावसायिक विस्तार तथा युरोपियन युनियनको समर्थक हुनुहुन्छ। दक्षिणपन्थी ली पेन भने आप्रवासीलाई फ्रान्स प्रवेशमा रोक लगाउने सहितका योजना लिएर चुनावी मैदानमा हुनुहुन्छ। उहाँ ईयूको विपक्षमा हुनुहुन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। कैलाली जिल्ला क्रिकेट एकाडेमी अत्तरिया कप महिला क्रिकेटको सेमी फाइनलमा पुगेको छ। अत्तरियामा आज भएको समूह चरणको अन्तिम खेलमा 12 क्रिकेट एकाडेमीलाई 8 हराउँदै घरेलु टोली कैलाली जिल्ला क्रिकेट एकाडेमी सेमी फाइनलमा पुगेको हो। पहिला ब्याटिङ गरेको 12 निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 67 रन बनाएको थियो। 68 रनको लक्ष्य कैलालीले 12 ओभरमा 2 विकेटको क्षतिमा भेट्टायो। प्रतियोगिताको सेमी फाइनलमा भोलि कैलालीले सशस्त्र प्रहरीको एपीएफ क्लबसित तथा काठमाडौँको राइजिङ क्रिकेट वुमेनले झापाको मिलन क्रिकेट एकाडेमीसित प्रतिस्पर्धा गर्नेछन्।
र इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल क्रिकेटको आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई 6 पराजित गरेको हो। जितका लागि पाएको 159 रनको लक्ष्य कोलकाताले 15 ओभर 1 बलमा 4 गुमाएर भेटायो। कोलकाताको जितमा ओपनर सुनिल नारिनले 14 अर्धशतक पूरा गर्दै कीर्तिमानी 54 तथा नाथन लिनले 50 रन बनाए। जितपछि कोलकाता 16 अंकसहित आईपीएलको दोस्रो स्थानमा उक्लिएको छ। बेंगलोर भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। यस्तै अहिले भइरहेको दोस्रो खेलमा किङ्स इलेभेन पंजाबले गुजरात लायन्स विरूद्ध ब्याटिङ गरिरहेको छ। पंजाबले ताजा स्थितिमा 2 ओभर 5 बलको खेल सकिँदा 1 गुमाएर 12 रन बनाएको छ। उसका मार्टिन गुप्टिल 2 रन बनाएर आउट भएका छन्। 10 मध्ये 5 खेल जितेको पंजाबका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्नेछ। प्रतियोगिताबाट बाहिरिसकेको गुजरातका लागि आजको खेल प्रतिष्ठाको विषय मात्रै हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संसदको विशेषाधिकारमाथि सर्वोच्चले हस्तक्षेप गरेको भन्दै संसदको असन्तुष्टि। संसद बैठक जेठ 4 गतेसम्मका लागि स्थगित।
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको चुनावी घोषणा पत्र सार्वजनिक। संविधान संशोधन गर्दै 8 प्रदेशको संघीय संरचना स्थापना गर्ने प्रतिबद्धता।
मर्स्याङ्गी नदीमा 1700 मेगावाटको जलाशय युक्त आयोजना बनाउन सकिने। नेपाल औषधि लिमिटेडद्वारा औषधि उत्पादन पुनः शुरू।
फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान चल्दै पहिलो चरणको चुनावमा शीर्ष स्थानमा रहेका दुई उम्मेद्वार बीच प्रतिस्पर्धा।
र बारालाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकाडेमी अतरिया कप महिला क्रिकेटको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।